तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजनासँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशमा मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको नमस्कार तथा स्वागत। हरेक मंगलबार बिहानको 8:20 प्रसारण हुने देश परदेश कार्यक्रममा हामी देश र परदेशमा पाइने काम, कमाई, सिप र रोजगारीका विषयमा सही सूचना र जानकारी दिने कोशिस गर्छौं। कोरोना महामारीका कारण अहिले मानिसको आवत जावत, काम र कमाई सबै ठप्प भएका छन्। त्यसैले आज पनि हामी काम र कमाईको साटो कोरोना भाइरसकै वरिपरिका कुरा गर्छौं।
यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ। यो कार्यक्रममा तपाई पनि आफ्ना भनाई र भोगाई सहित सहभागी हुन सक्नुहुन्छ। त्यसका लागि deshdesh@unn.com.np इमेल पठाउन सक्नुहुन्छ। इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ।
रोजगारीका लागि विदेशमा रहेका श्रमिकको गुनासो र समस्या बिसाउने ठाउँ भनेको त्यहाँ रहेका नेपाली दूतावास हुन्। सरकारले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई जहाँ हुनुहुन्छ त्यही सुरक्षित भएर बस्नु भनेको छ। तर कोरोना महामारीका बेला समस्या पर्दा पनि दूतावासले गुनासो सुन्नु र समाधान गर्नु त परको कुरा, फोन समेत उठाएनन् भन्ने धेरै श्रमिकको गुनासो छ।
सामान्य अवस्थामा सेवा प्रदान गर्नका लागि उपलब्ध स्रोत र साधन भएका दूतावासले महामारीका बेलामा श्रमिकको गुनासो किन सम्बोधन गर्न सकेनन् त? अहिले उपलब्ध स्रोत साधनबाट पनि कसरी दूतावासको काम प्रभावकारी बनाउन सकिएला? आजको देश परदेश कार्यक्रम यिनै विषयमा केन्द्रित छ।
आज हामीसित छन्
कोरोना महामारीको यो बेला नेपाली श्रमिकको समस्या समाधानका लागि खाड़ीका देश र मलेसियामा रहेका नेपाली दूतावासले कसरी काम गरिरहेका छन् त? यी देशमा रहेका नेपाली दूतावासका भनाई
गुनासो गर्छ भनेदेखि राति मध्यरात पनि फोन गर्न सक्छ र हामी त्यो मध्यरातै हामी त्यो उद्धार चाहिँ हामी सुरु गर्छौँ।
अहिले उपलब्ध स्रोत र साधनबाटै पनि दूतावासको काम कसरी प्रभावकारी बनाउन सकिएला त? पूर्व परराष्ट्र सचिव तथा कूटनीतिज्ञ मधुरमन आचार्यका विचार।
त्यहाँको पनि त्यहाँ पनि मान्छे पठाएर भए पनि, त्यहाँ पनि शिविर खडा गरेर भए पनि यस्तो सूचनाहरू लिएर गर्नुपर्छ। त्यो चाहिँ सङ्कटको बेलामा दूतावासले गर्ने कामहरू यही नै हो।
अनि तपाईँले विदेशबाट सोधेका प्रश्नका जवाफ दिँदै हुनुहुन्छ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे।
यदि ठुलै समस्या परेको छ भने चाहिँ त्यहाँको दूतावासमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्नुहुन्छ।
तर सधैँ झैं आजको कार्यक्रम शुरू गरौं तपाईँका चासो र रुचिका विषय समेटिएको गतिविधिबाट। प्रस्तुत गर्दै हुनुहुन्छ साथी भोजेन्द्र बस्नेत।
कतार र ओमानमा हुनुहुन्छ र कोरोनाका कारण समस्या परेको छ भने दूतावासलाई जानकारी गराउनुहोस्। यी देशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपालीको तथ्याङ्क संकलन गरिरहेका छन्। कतारमा हुनुहुन्छ भने दूतावासको फेसबुक पेजमा अनलाइन विवरण भर्न सकिने फारम राखिएको छ। कुनै समस्या भएमा दूतावासलाई जानकारी गराएर पनि आफ्नो समस्या टिपाउन सकिन्छ। कतारमा जस्तै ओमानमा रहेका नेपालीले पनि अनलाइन मार्फत नै आफ्नो समस्या भर्न र नजानेमा दूतावासमा सम्पर्क गर्न सकिन्छ। साउदीमा समस्या पर्ने नेपाली श्रमिकले आफ्नो यथार्थ विवरण र समस्या टिपाउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ। श्रमिकले आफ्नो गुनासो टिपाउँदा यथार्थ विवरण टिपाउन हिचकिचाउने प्रवृत्तिले वास्तविक समस्या थाहा पाउन समस्या भएको भन्दै दूतावासले आफूलाई परेको समस्या सही र खुलस्त रूपमा टिपाउन अनुरोध गरेको छ। कुवेतमा गैरकानूनी रूपले बस्नु भएको छ भने आफ्नो विवरण सहित आवेदन दिनुहोस्। कुवेतले सोमबारदेखि अप्रेल 30 चार दिनको मात्र समय राखेर आवेदन खोलेको छ। फेब्रुअरी 29 भिसाको म्याद सकिएका नेपाली नागरिकले यो मितिभित्र तोकिएको स्थानमा सबै आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सक्ने कुवेत सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। नेपालमा सरकारले लकडाउनको समय वैशाख 25 थपेको छ। कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय 25 पुर्याइएको हो, तर उद्योग कल कारखाना सञ्चालनमा भने खुकुलो बनाइएको छ। चैतको 11 लकडाउन गरिरहेको सरकारले अहिले तेस्रो पटक थपेर वैशाख 25 पुर्याएको छ। यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू मे 15 बन्द भएको छ। यसअघि अप्रेल 30 उडानहरू बन्द थिए।
नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य खाड़ीका देश र मलेसियामा कोरोना संक्रमितले त दुःख पाएकै छन्। समस्याहरूले स्वस्थ नेपालीलाई पनि घेर्न थालेको छ। एक मात्र होइन, समस्या फरक फरक छन्। कम्पनी बन्द हुँदा कतिलाई खाना बस्न समस्या छ, कतिलाई जोखिम मोलेर काम गर्नु परेको छ भने कतिलाई कम्पनीले बेतलबी विदामा राखेको छ। धेरैजनाको मनमा अत्यास कतिन्जेल यसरी बस्ने,
कतिको भिसाको म्याद सकिएको छ, घर फर्कनका लागि काटेको टिकट कतिजनाले रद्द गर्न परेको छ, यसरी गन्तव्य देशमै कोठामा थुनिन पर्दा समस्याहरू पनि थपिएका छन्। तर समस्या कसलाई सुनाउने? विदेशमा अप्ठ्यारो पर्दा त्यहाँ रहेका दूतावासले सहयोग गर्नुपर्ने हो, तर नेपाली दूतावासले फोन समेत नउठाउँदा परदेशमा रहेका श्रमिक निराश भएका छन्।
खाड़ीका देश र मलेसियामा रहेका नेपाली दूतावासका फोन किन उठ्दैनन्? कोरोना महामारीको समयमा श्रमिकलाई परेका समस्या सुन्न र समाधानका लागि दूतावासले के कस्ता पहल गरेका छन्? आजको कुरा यहीँबाट शुरू गरौं। सबैभन्दा पहिले सुनौ मलेसियामा रहेको नेपाली दूतावासका कुरा। हामीले सबैभन्दा पहिले मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई सोधेका छौं, दूतावासको फोन किन उठ्दैन?
फोन अब त्यो हटलाइनमा हामी 24 उठाइरहेछौँ, त्यसमा दिनको 200-300 फोनहरू आइरहेको छ, रेस्पोन्ड भइरहेछ। अब अर्को कुरा, एम्बेसीको ल्यान्डलाइनहरू चाहिँ 10 एक बजीसम्म मात्रै उठ्छ, कसैले अब 1 गर्नु भएको छ भने उठ्दैन। अब कतिपय एम्बेसीको पदाधिकारीहरू स्टाफहरूको नम्बरहरू पनि यहाँको कम्युनिटीमा चाहिँ जानकारीमा छ, त्यो अनुसार उहाँहरूले त्यसमा पनि गर्नुहुन्छ, प्राय उठि नै रहेको हुन्छ। अब कसैको उठेन भने त्यो चाहिँ हामी भन्न सक्दैनौँ।
दूतावास मार्फत नै समस्या समाधानको बाटो रोज्नु भनेर सरकारले भनिरहँदाखेरि दूतावासको फोन उठ्दैन भनेर गुनासो गर्नुको पछाडिको कारण चाहिँ त्यो कुसमयमा फोन गर्नु अथवा दूतावासको ल्यान्डलाइनमा फोन गर्नाले नै हो या अरू केही त्यस्तो कारण त छैन?
एउटा त त्यो जसले फोन गरे उठेन भन्छ त्यसले फोनै नगरेको पनि हुनसक्छ, होइन? एउटा भन्ने भनाइ हुन्छ, फोन उठ्दैन भन्ने, त्यो एउटा परम्परागत किम्बदन्तीहरू हाम्रो चलिआएको हुन्छ नि, दूतावासमा फोन उठ्दैन भन्ने खालको, त्यसैको कन्टिन्युएसन एउटा हुनसक्छ। होइन भने खासै फोन गर्ने मान्छेबाट चाहिँ यस्तो कम्प्लेनहरू आउँदैन, किनभने अहिले हाम्रो यहाँको कम्युनिटी हाम्रो फेसबुकमै कहिलेकाहीँ 1,00,000 भन्दा बढीले चाहिँ त्यसमा चाहिँ हेरिरहेको हुन्छ, भ्युवर्स हुन्छ। भनेपछि त त्यो फेसबुकबाट हामी दिनौँ हाम्रो नम्बरहरू, टेलिफोन कन्ट्याक्टहरू, इमेलहरू सबै जानकारी गराइरहेछौँ। अब कारणले यो एउटा चलिआएको भनाइ हो जस्तो लाग्छ मलाई धेरैको।
अहिले केही तत्काल समस्या पर्यो भनेदेखि चाहिँ ल्यान्डलाइनमा भन्दा पनि हटलाइनमा फोन गर्दाखेरि श्रमिकहरूलाई सहज हुन्छ त्यसो भए?
ल्यान्डलाइनमा पनि हुन्छ, 10 बजीदेखि 1 बजीसम्म ल्यान्डलाइनमा पनि हुन्छ, होइन भने 24 हटलाइनमा चाहिँ उठि नै हाल्छ फोन।
अब मलेसियामा चाहिँ अलिक धेरै गैर कानूनी रूपमा बस्ने चलन छ भनेर पनि भनिन्छ। मलेसियाले पटक पटक चाहिँ अवैधानिक अथवा गैर कानूनी रूपमा बस्नेहरूलाई आम माफी त्यसको समय पनि दिएको हो। तर अहिले पछिल्लो समय चाहिँ यो कोरोनाको डर बढेसँगै गैर कानून रूपमा बसेका श्रमिकहरूलाई चाहिँ अलिक समस्या परेको छ भनेर उहाँहरूले विभिन्न माध्यमहरू मार्फत उज्यालोलाई पनि भनिराख्नु भएको छ। अब उहाँहरूको रोजगारी गुम्यो, उहाँहरूलाई खाना बस्न समस्या भयो, कोरोना संक्रमण भयो भने यस्तो समस्याको समाधान चाहिँ कसरी हुन्छ सर? गैर कानूनी श्रमिकको सम्बन्धमा चाहिँ
कोरोना संक्रमण भयो भने त यहाँको गभर्नमेन्टले नै त्यसको उपचार गर्छ, त्यसमा अनडकुमेन्टेड डकुमेन्टेड हेर्दैन। त्यस्तै गरी खाने बस्ने कुरा हो भने हामीले एम्बेसीलाई सम्पर्क उहाँहरूले गर्नुभयो भने उहाँहरू जुन कम्पनीमा यो लकडाउन भन्दा अगाडि काम गरिरहनु भएको थियो हामी त्यही कम्पनीलाई भनेर प्रायःको त्यही नै व्यवस्थापन गरिएको छ। बाहेक अलिकति केही सानो संख्यालाई चाहिँ हामीले यहाँको एनआरएनएसँग समन्वय गरेर केही खाद्य सामग्री उपलब्ध पनि गराएको।
अहिले अब पक्कै पनि कोरोनाको जोखिम बढिसकेपछि श्रमिकहरू आत्तिनु भएको छ, घर आउन खोज्नु भएको छ, त्यसमा त दुई मत छैन। अब दूतावासलाई चाहिँ त्यहाँ भइरहेका कुराहरू, त्यहाँ भइरहेको समस्याहरू समाधान गर्न चाहिँ अलिकति केही नपुगेको, समस्या परेको, स्रोत साधन कमी भएको त्यस्तो चाहिँ छ कि छैन सर?
छैन छैन, त्यस्तो केही पनि छैन। हामीलाई आवश्यक पर्ने स्रोत साधन पनि छ, हामीले
सुन्नुभयो मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको कुरा। मलेसियामा मात्र होइन कतारमा कार्यरत श्रमिकका गुनासा पनि उस्तै छन्।
संक्रमितको राष्ट्रियता नछुट्याउने नीति लिएको कतार सरकारले पनि कति नेपाली कोरोनाबाट संक्रमित छन् भनेर भन्दैन। संक्रमित नेपालीको बारेमा कतारमा रहेको नेपाली दूतावास पनि जानकार छैन। नेपालमा रहेका श्रमिकका परिवारले माग गरेका भनेर सोधखोज गर्दा कतार सरकारले 15 जना नेपाली संक्रमित रहेको जानकारी दिएको छ।
संक्रमितको संख्या र अत्यास बढेसँगै दूतावाससित गुनासो पोख्ने नेपालीको संख्या पनि बढ्दो छ। दूतावासले श्रमिकको गुनासो सुन्न कर्मचारीकै नम्बर समेत सार्वजनिक गरेको छ भने हटलाइन पनि खोलेको छ। खाद्यान्न समस्या हुनेलाई दूतावासले नेपाली संघ संस्थासँगै कतार च्यारिटीको समन्वयमा खाद्यान्नको व्यवस्था गर्दै आएको छ। तर श्रमिकले भने जस्तो दूतावासले गुनासो नै नसुन्ने र फोन नै नउठ्ने भन्ने अवस्था नरहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको भनाइ छ। अब सुनो भारद्वाजको कुरा।
हालसाले आएर त्यस्ता गुनासाहरू पनि केही प्राप्त हुन थालेका छन् होइन। अब कतिपय कामदारहरू चाहिँ कम्पनीहरूले अथवा उनीहरूको रोजगारदाताहरूले आफ्नो कम्पनी बन्द गरेर हामी तपाईँहरूलाई चाहिँ अवकाश दिन चाहन्छौँ भनिरहेको छ भन्ने हामीलाई जानकारी आउँछ। कहिले चाहिँ कम्पनीले नै तपाईँहरूलाई अब हामी यो स्थितिमा चाहिँ आधा तलब दिएर मात्रै हामी राख्न सक्छौँ भनेर पनि हामीलाई कम्पनीले दबाब दिइरहेको छ भनेर पनि हामीलाई जानकारी आउँछ। अब कतिपय कामदारहरूले चाहिँ आफ्नो कम्पनी छोडेर अब हामी घर जान तयार छौँ, त्यस कारण हामी घर कसरी जान सक्छ, घर जाने व्यवस्था हामीलाई गरोस् राजदूतावासले, त्यो जानकारी पनि आउँछ। अनि अब कतिपय ठाउँमा खाना पाएनौँ भन्ने जानकारी पनि आइरहेछ, तर त्यस्ता खाना पाएनौँ भन्ने समस्याहरू त्यति धेरै छैनन् त, त्यस्ता समस्याहरूलाई हामीले समाधान गरिरहेछौँ। यतातिर हामीसित यहाँ एनआरएन नेपाली प्रवासी मञ्च भन्ने संस्था छ, त्यसले व्यवस्थापन गर्छ, समन्वय गर्छ। अर्को कुरा यहाँ कतार च्यारिटी, कतार रेड क्रेसेन्ट सोसाइटी भन्ने ठुला त्यति कल्याणकारी संस्थाहरू छन्, परोपकारी संस्थाहरू, ती संस्थाहरूले हामीलाई फुड प्याकेटहरू उपलब्ध गराएको छ। योभन्दा अगाडि पनि अब नेपाली दूतावासलाई 400 प्याकेट, 500 प्याकेट त्यसरी उपलब्ध गराएको छ। र हामी त्यसको नेपालीहरू खाना पाएनौँ, बिचल्लीमा छौँ भनेर राजदूतावासमा आउनुभयो भने उहाँहरूलाई हामी त्यो फुड प्याकेट उपलब्ध गराउन सक्छौँ। बिचल्ली परेर मान्छे भोकभोकै बस्ने स्थिति यहाँ छैन।
कतारले बिदामा बस्ने श्रमिकलाई पनि खाना बस्न चाहिँ काम नभएर बन्द भएका कम्पनीहरूले पनि खाना बस्न दिनपर्ने, आधारभूत तलब चाहिँ दिनपर्ने, श्रमिक कटौती गर्दाखेरि पनि यो श्रम कानून चाहिँ फलो गर्नुपर्ने लगायतका नियमहरू ल्याएको छ। यदि रोजगारदाताले यस्ता नियमहरू पालना नगरिकन कोही नेपाली श्रमिकलाई चाहिँ कटौती गरिदियो, समस्यामा पारिदियो भने यस्तो समस्या समाधानका लागि चाहिँ दूतावासले त्यहाँको रोजगारदातासँग समन्वय गर्ने गर्छ कि गर्दैन सर?
त्यो त दूतावासले अवश्य गर्छ। पहिलो कुरा त यदि कामदारहरूलाई त्यसरी गैर कानुनी तरिकाले कसैले अवकाश दियो अथवा चाहिँ रोजगारीबाट हटायो भने हामी त्यही कम्पनीलाई पहिला हामी कुरा गर्छौँ। त्यो कम्पनीसित हाम्रो कुनै न कुनै प्रकारको चाहिँ एउटा शर्त बन्देजहरू छन्। कामदारहरूलाई उनीहरूले दुर्व्यवहार गरे भने, उनीहरूलाई चाहिँ सम्झौता विपरीत रोजगारबाट वञ्चित गरे भने, अवकाश दिए भने, तलब दिएनन् भने, फेरिदेखि उनीहरूलाई हामी नेपाली कामदारहरूको डिमान्ड लिएर आउँदाखेरि त्यो प्रमाणीकरण गर्नमा हामीले उनीहरूलाई सहयोग गर्दैनौँ। त्यस्तो गरेर उनीहरूलाई हामी एक किसिमको दबाब दिन सक्छौँ। यदि त्यति गर्दा पनि भएन भने यहाँ चाहिँ श्रम मन्त्रालय छ, त्यो मन्त्रालयमा हामी यो श्रम श्रमिकहरूको हक हित हेर्ने शाखामा उजुर गर्न सक्छौँ। त्यस्तै यहाँ चाहिँ अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालय पनि छ, त्यो श्रम सङ्गठनको कार्यालयले पनि यस्ता मुद्दा मामिलाहरूलाई चाहिँ हेरेर मध्यस्थता गरिदिन सक्छ। अनि यहाँ राष्ट्रिय मानव अधिकार परिषद छ, कि कामदारहरूले आफ्ना चाहिँ गुनासाहरू पुर्याउन सक्छन्। संयन्त्रहरू यहाँ पर्याप्तै छन्, त्यसले गर्दाखेरि अब चाहिँ अन्यायमा पर्नुपर्छ जस्तो मलाई लाग्छ।
कोरोनाको जोखिम संक्रमण बढेसँगै श्रमिकहरू चाहिँ एकदम आत्तिदाखेरि हामीले चाहिँ दूतावासमा हाम्रो समस्या राख्न फोन गर्दा चाहिँ फोन नउठ्ने, दूतावासले अलिकति हाम्रो गुनासो सम्बोधन राम्रोसँगले गरिदिएन भन्ने खालका गुनासाहरू पनि श्रमिकहरूले सामाजिक सञ्जाल लगायतका माध्यमबाट मीडियासम्म गरिरहेका छन्। के यो चाहिँ साँचो हो? अहिले दूतावासलाई श्रमिकले गरिरहेका गुनासा सम्बोधनका लागि चाहिँ समस्या भएको हो या फोन नउठ्ने यस्तो किन भइरहेको छ?
यो चाहिँ सत्य होइन बहिनी, किनभने हाम्रो दूतावासमा एउटा मात्रै होइन, 5-6 डेडिकेटेड फोनहरू छन् होइन। ती फोनहरू हामीले चाहिँ हाम्रो वेबसाइटबाट, अफिसियल वेबसाइटबाट, हाम्रो अफिसियल फेसबुकबाट, अनि बेला बेला हामीले चाहिँ यहाँबाट जारी गर्ने सूचनाहरूबाट त्यो जानकारी गराइरहेका हुन्छ। नयाँ समस्या आउने बित्तिकै, नयाँ परिस्थिति केही एउटा सङ्केत पाउने बित्तिकै त्यसलाई मध्यनजर गरेर हामी सूचनाहरू जारी गर्छौँ। फेसबुकबाट गुनासो गर्ने अनि फेसबुकैबाट चाहिँ समाधान होस् भन्ने चाहने, त्यस्तो चाहिँ हुँदैन। किनभने हामीलाई कुनै पनि कुरा औपचारिक रूपले जानकारी भएन भने औपचारिक जानकारी बिना हामीले अन्याय हुँदा पनि हामी उजुर गर्न सक्दैनौँ। तर राजदूतावासले त्यसरी फोन उठाएन, सुनेन भन्ने कुरामा चाहिँ
अहिलेको अवस्थामा पनि श्रमिकले यदि औपचारिक माध्यमबाट दूतावासमा गुनासो गर्नुहुन्छ, आफ्नो समस्या राख्नुहुन्छ भने दूतावास त्यो समस्या समाधानका लागि दूतावासले कुनै पनि कन्जुस्याई गर्ने छैन, कमी गर्ने छैन। त्यसो भए
एकदम तत्काल कसैले गुनासो गर्छ भनेदेखि राति मध्यरात पनि फोन गर्न सक्छ र हामी त्यो मध्यरातै हामी त्यो उद्धार चाहिँ हामी सुरु गर्छौँ।
कतारका राजदूत नारदनाथ भारद्वाजको कुरापछि अब कुरा सुनौ बहराइनको। खाड़ीका देश र मलेसिया मध्ये सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या बहराइनमा छ। सोमबारसम्म बहराइनमा 49 नेपालीमा कोरोना संक्रमण देखिएको छ। झण्डै 30,000 नेपाली श्रमिक कार्यरत बहराइनमा श्रमिकलाई कोरोनाका कारण परेका समस्या समाधानको लागि दूतावासले कसरी काम गरिरहेको छ त सुनौ बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासको कुरा।
यसले हटेकाहरू अथवा लिगल रूपमा सकेकाहरू लगत नै अब केही मात्रामा र कुनै कम्पनीहरू बन्द भएको भए पनि केही व्यक्तिहरूले चाहिँ सम्पर्क गरेका छन् र उनीहरूलाई हामीले राशन पानीकै व्यवस्था गरिदिइरहेको।
दूतावासबाटै यस्तो खान बस्न समस्या भयो या अवैधानिक रूपमा बसेकाहरूलाई समस्या भयो भने चाहिँ दूतावासबाटै अहिले खानाको र बस्नको पनि व्यवस्था मिलाइदिइराखेको हो कि खानाको लागि मात्र?
होइन, बस्न त उहाँहरू आफ्नै ठाउँमा बस्नु भएको छ।
हजुर हजुर,
इलिगल भन्दाखेरि पनि अब कतिवटा कम्पनीले टुटेर चाहिँ कम्पनी बन्द भएर धेरै त आइन्छन्, धेरै त त्यस्तो आएको छैन। 25-30 चाहिँ अहिले हामीले चाहिँ उनीहरूकै वासस्थानमा हामीले राशन पानी पुर्याइदिने गरेका।
यो खाद्यान्नको समस्या चाहिँ रोजगारी गुमेर हो कि अथवा यो कम्पनीले नदिएर यो बेतलबी विधामा राखेर हो कि कस्तो?
रोजगारी गुमेर हो, कम्पनीले नदिएको छैन। अहिले त कतिवटा कम्पनीमा हामीले कम्प्लेन सुनेको छौँ, त्यहाँ कम्पनीहरूले दिइराखेको छ।
अहिले चाहिँ श्रमिकहरूले चाहिँ हामीलाई यस्तो समस्या हुँदाखेरि चाहिँ दूतावासले हाम्रो गुनासो सुनिदिने, हामीलाई सहयोग गर्ने चाहिँ के व्यवस्था गरेको छ भन्ने खालको प्रश्नहरू पनि सोधिराख्नु भएको छ। बहराइनमा रहेको नेपाली दूतावासले चाहिँ श्रमिकको गुनासो सुन्न र वा त्यो समस्या समाधानका लागि चाहिँ के व्यवस्था गरेर कसरी काम गरिरहेको छ सर अहिले?
हामीले अफिस टाइममा अफिसको फोन नम्बर, अफिस टाइम बाहेकको चाहिँ दुईवटा हटलाइन नम्बर दिएको थियो, पहिला आफ्नो नम्बर पनि कतिपयलाई दिएको छ। त्यस्तो समस्या आउने बित्तिकै हामी तुरुन्तै त्यस्तो गरी हालेको गरेको छौँ। अहिलेसम्म त्यस्तो दूतावासले सुनेन भन्ने कुरो चाहिँ त्यति आएको छैन। अब कहिलेकाहीँ यस्तो फोन उठेन भन्ने कुरोमा पनि तुरुन्तै हामीले रिकल गरिहाल्छौँ। त्यो चाहिँ गुनासो गरेर पाएन भन्ने कुरो त केही पनि छैन। जतिजनालाई
हामीले चाहिँ खबर सुनेको छौँ, उहाँहरूलाई तुरुन्तै हामीले गरिहाल्छौँ।
खास हाम्रो दूतावासको स्रोत साधन जनशक्ति भनेको त सामान्य अवस्थाका लागि हो, सामान्य अवस्थामा श्रमिकलाई सेवा दिनका लागि हो। अहिले यो महामारीको समयमा समस्याहरू बढ्दा, श्रमिकको गुनासोहरू बढ्दाखेरि दूतावासलाई चाहिँ स्रोत साधन जनशक्ति कमी भएको महसुस भएको छ कि छैन सर? बहराइनमा चाहिँ
हामीले माग पठाएको छौँ, खास गरी चाहिँ अब यो रेस्क्यूको बजेटहरू नयाँ समस्या आएको हुनाले यसको लागि हामीले बजेट माग गरेको छ। यहाँको संघ संस्थाहरूलाई पनि हामीले गर्ने गरेको छ, संघ संस्थाहरूले पनि सहयोग गरिरहेको।
उहाँ हुनुहुन्थ्यो बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास। खाड़ीकै अर्को देश युएईमा कोरोनाकै कारण दुईजना नेपाली श्रमिकको ज्यान गएको छ।
सातजनाको अस्पतालमा उपचार भइरहेको छ भने दुईजना निको भएका छन्। कोरोनाको जोखिम बढेसँगै युएईमा रहेका नेपाली श्रमिकको मन त डराएको छ नै, खाद्यान्नकै समस्या हुँदा पनि दूतावासले सुनेन भन्ने गुनासो पनि छ। दूतावासले किन श्रमिकको चित्त बुझाउने काम गर्न सकेको छैन त? दूतावासकी श्रम काउन्सिलर निर्मला थापासित उज्यालो सहकर्मी उमाकान्त पाण्डेले कुराकानी गर्नुभएको छ।
नेपाल सरकार विश्वभरिको कुरा यही हो, नेपाल सरकारको निर्णय हो, उहाँहरू पनि सकेसम्म प्रोटेक्सनले लागि यो भइरहेको हो होइन। रोक्नु अथवा त्यो रोक्नु भनेको चाहिँ अब हाम्रो नेसनल उसकै लागि हो, हेल्थको हिसाबमा अलिकति केही समय धैर्य गर्नुहोस् भन्छौँ, अनि कम्पनीहरूलाई सपोर्ट गरिदिनुहोस् भनेर सम्भव भएसम्म कम्पनीलाई पनि फोन पनि गरिरहेको हुन्छौँ। त्यही हिसाबमा उहाँहरूलाई हामी सकेसम्म कन्भिन्स गर्न खोज्छौँ, तै पनि अब आश्वस्त भइहाल्छ।
अहिले पछिल्लो समय त अब हाम्रो कम्पनीले तलब दिन छोड्यो, हामी कम्पनीभन्दा बाहिर बस्थ्यौँ, अहिले त बस्न पनि ठाउँ छैन, अब त हामी सडकमा आयौँ, अब एम्बेसीमै जान्छौँ भन्नेहरू पनि धेरै बढ्न थाल्यो नि त। अब यो यसको यो कसरी सम्बोधन गर्नुहुन्छ म्याम? के छ
अलिकति भनौँ न एम्बेसेडर साहबसँग पनि आज पनि बस्न पर्ला भनेर हामी सोचिरहेको छौँ, उहाँले आउनुहुन्छ होला, बढ्छ नि त एक्सटेन्सन भयो होइन, कति धान्ने
हजुर हो नि,
फेरि फकाएर ललाएर कति दिनसम्म होइन, हुँदैन नि त, पैसा सकिन्छ, घर जान ठिक परेको मान्छेले एक हप्तालाई राखेको होला होइन, हप्तासम्म खाना बस्न गाह्रो छ, एकदमै छ, त्यो त हामीले उहाँहरूकै स्थानमा बसेर सोच्नु पर्यो नि, त्यो समस्या छ, कसरी सम्बोधन गर्ने होला, अब केही दिन दुई हप्ता र दुई हप्ता पन्ध्र दिन त अब कन्फर्मै होइन, सक्ने अवस्था नरहला, त्यसलाई चाहिँ छलफलै गरेर अलिकति प्लान वेमा जानुपर्छ कि भन्ने लाग्छ, अब छलफल भएको थिएन।
अर्को समस्या चाहिँ दूतावासको फोनै उठ्दैन, उठाइहाले पनि झारा टार्ने काम गर्छन्, फल्नुले यस्तो भन्छ, अर्को कर्मचारीलाई गर्न भन्छन् क्या, त्यो किन त्यस्तो हुन्छ म्याम?
11 बजे राति पाएसम्म नउठाएको सबै छैन, तर सबै हुँदैन, किनभने यी अहिले तपाईँले गरिराख्दा चिन्ता आइसक्यो है, हामी आइहाल्छ र अधिकांशलाई मैले अफिसमा भएको बेला कलब्याक पनि गर्ने गरेको छु।
झन्डै 17,000 नेपाली श्रमिक कार्यरत खाडीकै अर्को देश ओमानमा चाहिँ सबै नेपाली कोरोनाको संक्रमणबाट जोगिएरै काम गरिरहेका छन्। तर जोखिम ओमानमा पनि भएकाले परिस्थितिको सामना गर्न दूतावास तयारी अवस्थामा छ भन्नुहुन्छ ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली।
सबैभन्दा पहिला त अहिले हामीले हाम्रो कन्ट्रीमा लकडाउनको अवस्था छ, त्यो हामीले उहाँहरूलाई जानकारी हामीले गराइरहेका छौँ, त्यही भएर पहिला चाहिँ अब हामी जाँदा तयार छौँ त्यहाँ सुरक्षित बस्ने, त्यसपछि तपाईँको भोलि अब फ्लाइट लिजिङ हुँदाखेरि त उहाँहरू अब हामी प्रायोरिटी हेरेर उहाँहरूको अवस्था हेरेर हामी उहाँहरूलाई हामीले लानुपर्छ, त्यो हाम्रो दायित्व हो नि त।
त्यो ओमानमा चाहिँ खास यो कोरोनाकै कारण कसैको जागिर गुम्यो अथवा चाहिँ खाना बस्न समस्या भयो भने चाहिँ उनीहरूले के गर्ने? दूतावासले खाना बस्नको व्यवस्था मिलाइरहेको छ अहिले पनि?
बस्नको व्यवस्था चाहिँ अहिले कम्पनीमै बसिरहनु भएको छ उहाँहरू, कसै कसैलाई तपाईँको चाहिँ खानाको व्यवस्था नभएकोहरूलाई चाहिँ हामीले दूतावासबाट गरिरहेका छौँ।
उहाँ हुनुहुन्थ्यो ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली। दूतावासले भएको स्रोत साधन अनुसार श्रमिकका गुनासो सम्बोधनका लागि प्रयास गरेको दावी गरे पनि अहिलेको दूतावासको संरचना भनेको सामान्य अवस्थाका लागि हो। हटलाइनको व्यवस्था गर्ने, इमेल र फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत पनि गुनासो सुन्ने र केही ठाउँमा खाद्यान्नको व्यवस्था गर्नुबाहेक फरक ढंगबाट श्रमिकका समस्या समाधानका लागि पहल भएको छैन। अहिलेकै स्रोत साधनबाट यस्तो महामारीका बेलामा दूतावासले कसरी प्रभावकारी रूपमा काम गर्न सक्लान् त भनेर हामीले पहिलेका परराष्ट्र सचिव तथा कूटनीतिज्ञ मधुरमन आचार्यसित कुरा गरेका छौं, तर उहाँसँगको कुराकानी एकैछिनपछि।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कोरोना विशेष देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेला उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। उज्यालोका अरू कार्यक्रम झैं देश परदेश पनि भाइबरमा उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज खाड़ी र मलेसियामा तपाईँले गरेका फोन दूतावासले किन नउठाएका हुन् त भनेर सोधी खोजी गरिरहेका छौं। यतिन्जेल तपाईँले सुन्नुभयो मलेसिया, कतार, यूएई, ओमान र बहराइनमा रहेका नेपाली दूतावासका कुरा।
अब दूतावासले प्रभावकारी रूपमा काम गर्ने उपायको कुरा सुनौ। दूतावासमा सीमित जनशक्ति अनि श्रमिकको संख्या चाहिँ धेरै। सामान्य अवस्थामा त श्रमिकलाई परेका समस्या समाधान गर्न दूतावासको भूमिका प्रभावकारी भएन भनेर आलोचना हुन्थ्यो। अहिले त झन महामारीको अवस्था छ।
दूतावासका पनि आफ्नै बाध्यताहरू छन्। तर अहिलेकै स्रोत साधनको प्रयोग गरेर पनि प्रभावकारी रूपमा काम गर्न नसकिने भन्ने होइन। यो अवस्थामा दूतावासले कसरी प्रभावकारी रूपमा काम गर्न सक्लान् त? अब सुनौ पूर्व परराष्ट्र सचिव तथा कूटनीतिज्ञ मधुरमन आचार्यको विचार।
अब यहाँ सरकारले अख्तियार गरेको नीति अनुसार वैदेशिक रोजगारमा गएका नेपालीहरू जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहनुहोस् र सम्बन्धित सरकार अथवा कम्पनीहरूसँग सम्पर्क गरेर उहाँलाई के समस्या जटिल अवस्था पर्यो भने त्यो चाहिँ नि उहाँलाई सहयोग गर्ने भन्ने सरकारको नीति अनुसार सायद मलाई जहाँसम्म लाग्छ र दूतावासहरूले नेपालीहरूसँग सम्पर्कमा रहने उहाँहरूलाई आश्वस्त पार्ने सुरक्षित रहन सल्लाह दिने इत्यादि कामहरू गरिरहनु भएकै छ र कोही जोखिममा परेका मान्छेहरूको बारेमा सूचनाहरू सङ्कलन गर्ने कामहरू पनि गरिरहनु भएकै जस्तो लाग्छ र सम्बन्धित सरकार र कम्पनीहरूसँग सम्पर्क राख्ने तर के छ भने समस्या अलिक जटिल हुँदै गएको दृष्टिकोणले त्यति मात्रै अलिक पर्याप्त भएको छैन र सरकारले लिएको अख्तियारको नीति गरेको नीतिलाई नै अझै परिवर्तन गर्नुपर्ने जस्तो अवस्थामा पुगेको जस्तो देख्छु मैले।
हो तपाईँले भने जस्तै त्यहाँका नेपालीहरूले पनि श्रमिकहरूले पनि राजदूतावासले जस्तो भूमिका निभाउनु पर्थ्यो हामी यहाँ भएको बेला हाम्रो अभिभावक भनेकै दूतावास हो तर दूतावासमा फोन गर्दा पनि त्यति धेरै रेस्पोन्स नगर्ने फोनै नलाग्ने फोन नउठाउने र जति हामीलाई हेरचाह विचार गर्नुपर्थ्यो समस्या समाधान गर्नुपर्थ्यो त्यति गर्न नसकेको भन्ने गुनासो छ कि
त्यो गुनासोहरू होला तर कतिपय अब संख्याको हिसाबले धेरै एकैचोटि आउँदाखेरि ह्यान्डल गर्न नसकेको पनि होला तर अझै पनि हामीसँग त्यति सूचना चाहिँ धेरै भयो जस्तो मलाई लाग्दैन किनभने पहिलो त नेपालीहरू खाडीमा रहेका नेपालीहरू उहाँहरूलाई चाहिँ स्वास्थ्यको कारणले रोजगारीको कारणले अरू कुनै कारणले कस्तो समस्या परेको छ भने सूचना सङ्कलन गर्ने प्रणाली पनि हामीले त्यति उन्नत किसिमको बनाइसकेका छैनौँ। एक किसिमको पोर्टलै बनाएर जहाँ जहाँ समस्या छ त्यो समस्याको तथ्याङ्क लिएर त्यो गर्नुपर्ने हुन्छ। अहिले त एमबिसी मार्फत फोनमा अनलाइन इत्यादि गर्ने कुराहरू अलिअलि भइरहेकै होला तर त्यसलाई कन्सोलिडेट गरेर वास्तवमा त्यो सङ्ख्या कति रहेछ यदि चाहिँ सम्बन्धित देशको सरकारले उनीहरूलाई दिन नसक्ने सहयोग पुर्याउन नसक्ने कम्पनीहरूले नसक्ने सरकारले नसक्ने अथवा नचाहने अवस्था आयो भने त्यो जिम्मेवारी स्वतः हामी कहाँ सर्छ र नेपाल सरकारले दिने ती नेपाली नागरिकहरूको जसको रेमिटेन्स कार्डमा देश चलेको छ यत्रो भइरहेछ उहाँहरूको जिम्मेवारी र उनीहरूको सुरक्षाको लागि थप कदमहरू आवश्यक कदमहरू चाल्नु पर्यो चाल्नुपर्ने हुन्छ। त्यसमा चाहिँ राजदूतावासहरूको भूमिका चाहिँ के हुन सक्छ मेरो विचारमा भने सबभन्दा पहिले त पहिचान गर्ने सङ्कटमा परेका नेपालीहरू रोजगारी स्वास्थ्यको कारणले सङ्कटमा परेका नेपालीहरू को कहाँ हुनुहुन्छ पहिचान गर्ने तिनीहरूलाई सकेसम्म स्थानीय सरकार स्थानीय त्यहाँ देशको सरकारहरू अथवा कम्पनीहरूसँग समन्वय गरेर उनीहरूलाई चाहिँ सघाउ पुर्याउने तेस्रो यदि त्यो दुवै अवस्था नहुने भए सरकार अथवा कम्पनीले सहयोग नगर्ने अवस्था भए शिविर खडा गरेर अथवा कहीँ राखेर सुरक्षित ठाउँमा राखेर नेपाल सरकारकै तर्फबाट भए पनि उनीहरूलाई चाहिँ राहत अथवा केही सुविधाहरू दिनुपर्ने हुन्छ र तेस्रो अत्यावश्यक भनेको यदि कोही सङ्कटमै छ र त्यहाँ बस्न सक्ने स्थिति भएन र लङ टर्म राखिरहने स्थिति भएन भने नेपाल फर्काउने अब नेपाल फर्काउने नै सम्बन्धको सम्बन्धको स्थिति कतिको पुगेको छ किनभने एउटा तथ्याङ्क पनि लिनुपर्छ अर्को कुरो चाहिँ अहिले लकडाउनको बिचमा ल्याउन पनि त्यति सम्भावना नहोला हुन त कतिपय देशले हाम्रो देशबाट पनि हाम्रो देशका नागरिकहरू लगिरहेछन् श्रीलङ्का भुटान जस्ता देशहरूले बङ्गलादेश जस्ता देशहरूले पनि लगेको भन्ने सुनिरहन्छ त्यस कारणले तर ती खाडीबाट ए ठुलो सङ्ख्या पनि हामीले निर्धारण गर्नु पर्यो एक त कुरो के हुन्छ भने सङ्कटमा परेपछि सङ्कट उनीहरूलाई सघाउ पऱ्यो भने फर्कन चाहनेहरूको संख्या पनि हामीले खोज्नुपर्ने हुन्छ। त्यसै अनुमानको भरमा चाहिँ सबैलाई फर्काउ भनेर भन्ने चाहिँ त्यो म त्यस्तो कुरा चाहिँ म त्यति ठिक लाग्दैन अहिले अहिलेका त्यहाँको पनि त्यहाँ पनि मान्छे पठाएर भए पनि त्यहाँ पनि शिविर खडा गरेर भए पनि यस्तो सूचनाहरू लिएर गर्नुपर्छ। त्यो चाहिँ सङ्कटको बेलामा दूतावासले गर्ने कामहरू यही नै हो। त्यो अलिक त्यो त्यो ढङ्गको प्रयत्न त भएको देखिँदैन, तर एस्युरेन्स गरिरहेको के अरे सूचनाहरू दिइरहेको र के अरे कन्ट्याक्ट गर्नुहोला भनेको अथवा त्यहाँ चाहिँ नि सुरक्षित गर्नुहोला भनेको यस्तै यही नीति मात्र देखिन्छ। त्योभन्दा अलिक एक स्टेप बढी चाहिँ जान सकिन्थ्यो जस्तो मात्र।
त्यसो भयो भने अहिले पनि समस्यामा परेका चाहिँ श्रमिकहरूले खालको चाहिँ अभिभावकको त महसुस गर्थे होला। र अर्को कुरा चाहिँ भोलि पर्सि तपाईँले भन्या जस्तै पछि चाहिँ सबै श्रमिकलाई कति हुन्छ उद्धार गरेर ल्याउनु पर्ने अवस्थामा लकडाउन सकिएपछि अवस्था सामान्य भइसकेपछि ल्याउनु पर्ने अवस्था चाहिँ कसलाई हो कसलाई होइन भन्ने कुरा पनि थाहा हुन्छ।
चाहने नचाहने पनि हुन्छ त्यो हामीले ल्याउनु पर्ने भनेर यसै अन्दाज गर्ने भने फेरि यदि सबै मान्छेलाई फर्काउनु पर्ने त ठुलो जनसङ्ख्या छ त्यसले चाहने नचाहने र अवस्था हेरेर फर्काउने कुराहरू त गर्नुपर्ने हुन्छ। आफ्नो देशका नागरिकलाई फर्काउनलाई त अब विदेशमा स्ट्यान्डर्ड भएर सँगै राखिरहने कुरा आउँदैन। रोजगारी पनि गुम्यो त्यहाँ खानी बस्ने पनि छैन भने त तिनीहरूलाई ल्याउनु हाम्रो दायित्व परिहाल्छ। त्यस कारणले यो अहिले यहाँ सर्वोच्च अदालतले मानव अधिकार आयोगले भनेको त्यो हिसाबको हो। त्यो र सङ्कटमा परेका नागरिकहरूलाई उद्धार गर्नु सबभन्दा प्राथमिक कर्तव्य हाम्रै हुन्छ। उनीहरूसँग सम्पर्क राखेर उनीहरूलाई जिम्मेवारी लिइदियो सहयोग गर्दै भन्ने कुरो कहिले कुरा
र त्यो कुरो त्यसतर्फ चाहिँ अहिले नै दूतावासहरूले अलिकति तपाईँले भने जस्तै प्रोएक्टिभ ढङ्गले काम गरिदिने हो भने
अगाडि बढेर तथ्याङ्क सङ्कलन जानकारी राख्ने त्यहीँबाट समाधान गर्न सक्ने कुरो त्यहीँबाट समाधान गर्ने नसक्ने कुरो जस्तै भनौँ न वैदेशिक रोजगार बोर्ड छ पैसा छ सरकारसँग चाहिँ रकम चाहियो भने रकम माग्नु पर्यो रात उतार दिनु पर्यो भनेदेखि तत्कालको लागि कहीँ शिविरै खडा गर्नु छ शिविर खडा गर्नु पर्यो कुनै राजदूतावास नभएको देशमा चाहिँ कर्मचारी पठाउँछ भने कर्मचारी पठाउनु पर्यो त्यस्ता खालका कामहरू चाहिँ गरेको मैले सुनेको छुइनँ। तपाईँहरूले जानकारी भएको भएदेखि चाहिँ त्यो गर्न पाएदेखि त्यो चाहिँ अलिक प्रोएक्टिभ देखिन्थ्यो होला मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो पूर्व परराष्ट्र सचिव तथा कूटनीतिज्ञ मधुरमन आचार्य।
कार्यक्रममा अब तपाईँले परदेशबाट सोधेका प्रश्नमा हामीले खोजेका उत्तरको पालो। तपाईँका प्रश्न हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमरेलाई सोधेका छौं।
कुवेतबाट सुरेश तामाङले सोध्नु भएको छ, कुवेतले अहिले अवैधानिक श्रमिकलाई आम माफी दिएको छ तर नेपालमा लकडाउन छ उडान बन्द छ नेपाली श्रमिकले फाइदा कसरी लिने होला भनेर भन्नुभएको छ।
हाम्रो पनि जानकारीमा भए अनुसार यो त्यहाँ अहिले अनौपचारिक तवरले रहनु भएको अर्थात् कानुन रूपमा नभइकन अन्य तवरमा रहनु भएको विदेशी कामदारहरूलाई चाहिँ अहिले उहाँहरूको विवरणहरू नाम नामेसी उहाँहरूको जे छ आफ्नो परिचय सहितको विवरणहरू चाहिँ खुलाएर दर्ता गर्ने अहिले अवसर दिएको छ। आफ्नो पूर्ण विवरणहरू दिन हामी अनुरोध गर्छौँ। र दोस्रो कुरा तपाईँहरूले यसरी त्यहाँ बस्दाखेरि कुनै लिगल होस् चाहे अनौपचारिक तवरमा तपाईँहरूले बसेर त्यहाँ काम गर्दाखेरिको काम गरेको पैसा र सुविधाहरू तपाईँले के कति लिनुपर्नेछ सम्बन्धित कम्पनी वा रोजगारदाताबाट। अब अहिले त नेपाल मात्र होइन कि विश्वव्यापी रूपमै उडान बन्द छ। उडान खुला भएपछि अब तपाईँहरूले दैनिक जीवनयापनका कुराहरू अरू सामान्य रूपमा सोधेर गर्न सक्नुहुन्छ।
अब कुवेतपछि युएबाट चाहिँ नाम उल्लेख नगर्ने शर्तमा उहाँले सोध्नु भएको छ, म कोरोना संक्रमित हुँ तर म निको भइसके, अब मलाई नेपाल फर्कन मन छ, कोरोना संक्रमण भएकालाई नेपाल फर्काउने सरकारको केही योजना छ कि छैन, नेपाल फर्कँदा केही समस्या त पर्दैन भनेर सोध्नु भएको छ उहाँले।
सरकारले राज्यले कुनै पनि किसिमको विभेद गर्दैन, अरू नागरिक सरै हामीले सामान्य नागरिक सरै कानुनी हक अधिकारको प्रयोगहरू गर्न पाउँछौ, यसमा कुनै पनि किसिमको विभेद हुँदैन। तर एकपटक कोरोना लागिसकेको बिरामीमा कहिले काहीँ पाटोफुटो रूपमा दोहोरिएर कोरोना संक्रमण भएको पनि देखिएको हुँदा उहाँहरू कुनै पनि देशबाट अर्को देशमा जाँदाखेरि चाहिँ कोरोनाको परीक्षण अर्थात् टेस्ट गरेको रिपोर्ट डाक्टरी रिपोर्ट भएपछि मात्रै उहाँहरूको आवागमन सहज रूपमा हुन सक्छ। उहाँले यो प्रक्रियालाई सम्बन्धित देशले के कस्तो नीति बनाउँछ र नेपालले पनि कोरोना संक्रमण एकचोटि भइसकेको व्यक्तिहरूलाई आवागमन गर्ने सम्बन्धमा के कस्तो नीति बनाउँछ त्यो नीतिहरू हेरेर तपाईँले आफ्नो कुराहरूलाई तद अनुरूप व्यवस्थापन गर्नुहुन हामी अनुरोध गर्छौँ। तर कुनै पनि प्रकारको विभेद चाहिँ हुँदैन।
कोरोना संक्रमणबाट निको भएका अलिकति समस्यामा परेका नेपालीहरूलाई अहिले नै फर्काउने भन्ने त्यस्तो योजना बनिसकेको छैन सरकारका तर्फबाट
होइन। अहिले कुनै पनि कोरोना लागेको नलागेको अथवा अरू कुनै पनि अवस्थामा रहनुभएका विदेशमा रहनुभएका नेपाली कामदारहरूलाई अहिले जहाँ जे जस्तो अवस्थामा बसिएको छ सोही अवस्थामा बस्न हामीले अनुरोध गरेका छौँ, सावधानीपूर्वक बस्न अनुरोध गरेका छौँ।
कतारबाट नरबहादुर रोका मगरले सोध्नु भएको छ, कोरोनाको कारणले गर्दा अप्रिल 10 तारिकमा मेरो भिसा थियो, भिसा सकियो, तर 10 तारिकमा मेरो फ्लाइट पनि थियो, अहिले कोठामै बसिरहेको छु। अब खुलेपछि हामी नेपाल जाँदाखेरि कुनै समस्या त पर्ने होइन, इलिगल हुने त होइन नि, यसबारे बताइदिनु होला भन्नुभएको छ उहाँले। चाहिँ
उहाँको अप्रिल 10 तारिकमा भनेपछि यो कोरोनाको महामारीको सन्दर्भमा यो सबै आवत जावत बन्द भएको, सरकारले नै निर्णय गरेको सन्दर्भमा कतार देशबाट पनि यो इलिगल नहुने अर्थात् त्यहाँको म्याप पनि निर्णय भइसकेको छ र अरू देशमा पनि यही प्रकारको नै निर्णयहरू छ। त्यसकारण तपाईँको अथवा अरू नागरिकहरूको भिसाको म्याप सकेको कारणले इलिगल हुँदैन। अब यो बन्द खुलिसकेपछि हामी नेपाल जान अथवा अरू देशमा आवत जावत गर्न कुनै पनि किसिमको समस्या हुँदैन।
हजुर, अब अञ्जना मगरले चाहिँ मेरो आमा कुवेतमा विगत 3 वर्षदेखि काम गर्नुहुन्छ, तर अहिले सबै काम ठप्प हुँदा मेरो आमा भोक भोकै बस्न परेको छ, न कम्पनीले पैसा दिन्छ न कसैले राहत दिन्छ, मेरो आमालाई कस्तो सहयोग हुन्छ सरकारबाट भनेर उहाँले सोध्नु भएको छ।
अब अहिले तत्काललाई काम ठप्प भएको हुँदाखेरि अब अरू कुनै अत्यावश्यक सेवाहरूमा जस्तो औषधि सम्बन्धी कम्पनी अथवा अत्यावश्यक सेवाको लागि खाद्यान्न पानी अथवा इन्धनमूलक कुनै कम्पनीमा उहाँले काम पाउन सक्ने अवस्था छ भने त्यहाँ नेपाली समुदाय अथवा आफन्त साथीभाइहरूसँग सम्पर्क गरेर पनि अरू काममा उहाँ स्थानान्तरण हुन सक्नुहुन्छ अथवा अरू काम त्यहाँ उपलब्ध छ भने त्यसमा उहाँ सिफ्ट हुन अर्थात् त्यसमा परिवर्तन गर्न सक्नुहुन्छ, एउटा विकल्प त्यो हुनसक्छ। र तपाईँले यदि ठुलै समस्या परेको छ भने चाहिँ त्यहाँको दूतावासमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्नुहुन्छ।
तपाई पनि आफ्नो परदेशको अनुभव, विचार र प्रश्न हामीलाई पठाउनुहोस्। विचार वा प्रश्न हामीलाई एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि 1 स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। त्यो मेसेज हामी कहाँ सजिलै आइपुग्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईंका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईंलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जीता देवकोटा पनि विदा हुन्छौं। नमस्कार।